السلام علیکم،
یہ وائس آف امریکہ واشنگٹن پروگرام جہاں رہن کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام اور انجینئر ہیں جان ڈرائیڈن۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے پاکستان کے اندر نئی حلقہ بندیاں اور اس پس منظر میں پاکستان میں آئندہ عام انتخابات سے متعلق تشویش۔ پروگرام کا ہمارا دوسرا حصہ، اس میں گفتگو کریں گے پشتون تحفظ موومنٹ پہ، اب اس کے خلاف بھی جرگے ہونا شروع ہو گئے ہیں۔ پروگرام کا تیسرا سیگمنٹ، اسرائیل فلسطینین کشیدگی کے اوپر امریکہ کا کردار کیا ہے، اور خاص طور پہ ایسے وقت میں جب امریکہ نے حالیہ تشدد کے واقعے سے متعلق سلامتی کونسل کی جانب سے تحقیقات کی قرارداد کو بلاک کیا ہے۔ پروگرام کے آخر میں ہم بات کریں گے انٹرنیشنل کرکٹ، پاکستان کے اندر باضابطہ طور پہ اس کی واپسی، تین میچوں کی سیریز کا آغاز پاکستان اور ویسٹ انڈیز کی ٹیموں کے درمیان ٹی ٹوینٹی میچز ہیں، اور کراچی میں 9 سال کے بعد انٹرنیشنل کرکٹ ہو رہی ہے، سو اس پہ بھی بات ہوگی۔ تو چلتے ہیں پروگرام کے پہلے حصے، پہلے سیگمنٹ کی جانب۔ پاکستان کے اندر نئی حلقہ بندیوں کے معاملے پہ نئی بحثیں چھڑ چکی ہیں۔ نئی حلقہ بندیوں کا جائزہ لینے کے لیے قومی اسمبلی کی خصوصی کمیٹی نے الیکشن کمیشن کی حلقہ بندیوں کو مسترد کیا ہے، اور 24ویں آئینی ترمیم واپس لینے سمیت مختلف اقدامات کی سفارش کی ہے، اور اس کے بعد عام انتخابات کے بر وقت انعقاد سے متعلق ایک بار پھر شک و شبہات جنم لینے لگتے ہیں، اور اس آئینی ترمیم کے ذریعے الیکشن کمیشن کو مردم شماری کے عبوری نتائج کے تحت نئی حلقہ بندیاں کرنے کا اختیار دینے کے علاوہ قومی اسمبلی کے لیے مختلف صوبوں کی نشستوں میں کمی بیشی کی بھی منظوری دی گئی۔ الیکشن کمیشن نے گزشتہ ماہ، آپ کو معلوم ہے سامعین، کہ نئی حلقہ بندیاں جاری کی تھیں، اور اس بارے میں 3 اپریل تک اعتراضات جمع کرانے کی ایک حد مقرر کی تھی۔ بہت جگہوں سے یا کافی تعداد میں اعتراضات سامنے آئے ہیں، جس کے سبب بہت سارے مبصرین کا خیال ہے کہ آئندہ انتخابات جو ہے وہ کسی تعطل کا یا شکار ہو سکتے ہیں۔ کچھ خبر لیتے ہیں اور پھر انالیسز بھی لیتے ہیں، اور ساتھ ساتھ ہم یہ بھی جانیں گے کہ پاکستان کے اندر آئندہ عام انتخابات سے پہلے جو پاکستان کے کانسٹیٹیوشن کا، پاکستان کے آئین کا تقاضا ہے کہ ایک نگران سیٹ اپ بننا ہے، تو اس کے لیے ابھی تو بہت پیشگی اور قبل از وقت ہوگا، لیکن کیا کیا نام زیر غور ہیں اگر کسی بھی سطح پہ، کسی بھی حلقے کی سطح پہ یا سوشل میڈیا کی سطح پہ، کم از کم کون سی ایسی ریلائبل پرسنالٹی ہو سکتی ہے جس پہ تمام اسٹیک ہولڈرز کا، تمام سیاسی جماعتوں کا اتفاق ہو۔ پہلے کچھ خبر اپڈیٹس۔ زاہد گشکوری صاحب ہمارے ساتھ ہیں، انویسٹیگیٹو جرنلسٹ ہیں، پاکستان کے جو لیڈنگ گروپ ہے جنگ اور جیو اس کے ساتھ وابستہ ہیں۔ انالیسس کے لیے راؤ خالد صاحب ہمیں جوائن کر رہے ہیں، ایڈیٹر ہیں 92 نیوز کے، سینئر صحافی ہیں، تجزیہ کار ہیں، اور کچھ دیر بعد ہمارے ساتھ ہوں گے جناب جسٹس وجی الدین صاحب، کسی تعارف کے محتاج نہیں ہیں۔ زاہد، بہت شکریہ آپ کا، کیا اپ ڈیٹس ہیں نئی حلقہ بندیوں سے متعلق؟ کس طرح کی تشویش ہے اسلام آباد کے خاص طور پہ مختلف حلقوں کے اندر، ڈرائنگ رومز کے اندر کیا بات ہو رہی ہے اس ریفرنس میں؟
بہت شکریہ اسد، جس طرح آپ نے اپنے انٹرو میں بتایا کہ بہت ساری اسپیکولیشنز ہیں، قیاس ہے، معلوم نہیں کہ آیا کہ وقت سے الیکشن پاکستان کے ہوتے ہیں، کتنی فورسز ایکٹیو ہو گئی ہیں، کچھ لوگ چاہتے ہیں کہ ایکسٹینڈ کرے حکومت، کچھ چاہتے ہیں کہ وقت سے پہلے الیکشن ہو جائیں، کچھ چاہتے ہیں کہ پھر نگران جو سیٹ اپ ہے اس کو آپ ایک طویل دورانیے کے لیے پاکستان میں لائیں۔ اس طرح حلقہ بندیوں کی آپ بات کریں، اب الیکشن کمیشن آف پاکستان کے لیے یہ ایک ٹیسٹ کیس ہے، اس کے پاس 370 کے قریب شکایات موصول ہوئی ہیں پورے ملک سے۔ اب دیکھنا یہ ہے کہ وہ اس کی نوعیت کیا ہے۔ خود الیکشن کمیشن آف پاکستان کا یہ دعویٰ ہے کہ مئی میں وہ اس سارے پروسیس کو کمپلیٹ کر لے گا، اور 6 جون تک اس حکومت کا دورانیہ ہے جو مکمل ہو جائے گا۔ اس کے بعد جس طرح وزیر اعظم نے یا دوسرے جو حکومت کے لوگ ہیں انہوں نے انڈیکیشن دی ہے کہ جولائی کے 3rd ہفتے میں یا 4th ہفتے میں الیکشن ہو سکتے ہیں پاکستان میں۔
صحیح۔
اب چیلنجز بڑے ہیں پاکستان کے لیے، ریاست کے لیے۔ آیا کہ اب وزیر اعظم کو اور لیڈر آف دا اپوزیشن کو جو کانسنسس ڈیولپ کرنا ہے کہ کون پاکستان کا نیا نگران وزیر اعظم ہوگا جو انشور کرے گا ٹرانسپیرنسی، فری فیئر الیکشن پاکستان میں، اور دوسرا آپ نے دیکھا کہ وزیر اعظم چیف جسٹس سے ملے، ساتھ ہی وہ ملٹری کی جو ٹاپ براس ہے اس سے بھی ملے۔ تو ڈیفینیٹلی بہت سارے ایسے ایشوز ہیں جو اس نے ان کے ساتھ ڈسکس کیے ہوں گے۔ آپ کو معلوم ہے کہ پچھلا الیکشن سارے جو اپوزیشن کے لوگ تھے وہ کہتے تھے کہ آر او کا الیکشن ہے، اب شاید ہو سکتا ہے کہ ملٹری ملٹری ظاہر ہے وہ ڈائریکٹلی تو اس میں آنا نہیں چاہے گی. اب ججز بھی شاید اوائڈ کرنا چاہ رہے ہوں, ہو سکتا ہے کہ پچھلی دفعہ ان کو بلیم کیا گیا تھا.
لیکن یہ بھی تو ڈیسائیڈ کیا گیا کہ ججز کی نگرانی میں, عدلیہ کی نگرانی میں یہ انتخابات ہوں گے.
بالکل, تو اب ایسا ہی ہوگا کیونکہ اور سلوشن ہے نہیں. یہ ایک ریزن تھی پرائم منسٹر کی میٹنگ کرنے کی, بہت سارے اور ایشوز تھے آف کورس, لیکن یہ بھی ایک ریزن تھی. اور مجھے ویسے اسد لگتا ہے ان چیزوں کو دیکھتے ہوئے پاکستان میں جو کچھ پولیٹیکل پارٹیز ہیں, کچھ میڈیا, بہت ایسی انویزیبل فورسز ہیں جو سائز کٹ کرنے کی کوشش کر رہی ہیں کچھ پولیٹیکل پارٹیز کی. نئی پولیٹیکل پارٹیز آ رہی ہیں, اس طرح سینٹ آف پاکستان میں ہوا.
لیکن دیکھیں اس پہ کم از کم اس سے انتخابات کے اس میں تعطل کا امکان نہیں ہے, بھلے جتنی پارٹیز جنم لیں اس کے سے متعلق جتنی کانسپریسی تھیوریز مارکیٹ میں ہوں. زائد ایک اور بات بتائیے گا اس سے پہلے کہ میں اپنے باقی پینلسٹ کے پاس جاؤں. نگران سیٹ اپ کے لیے ابتدائی طور پہ پیشگی کیا نام جو ہیں وہ اس وقت زیر غور ہیں, کس لیول پہ ہیں, پارٹیوں کی سطح پہ, پارلیمنٹ کی سطح پہ, یا ڈرائنگ رومز میں کیا ڈسکس ہو رہے ہیں؟ اگین میں ڈرائنگ روم کا لفظ بار بار استعمال کر رہا ہوں کیونکہ ابھی کچھ آفیشیل ہمارے سامنے نہیں ہے.
دیکھیں بہت سارے نام ایسے ہیں پاکستان میں جو نان کنٹروورشل ہیں, جن پہ کنسنسس ڈیولپ ہو سکتا ہے, جس طرح سوشل میڈیا میں یا آپ پارلیمنٹ میں مختلف لوگوں کے ساتھ بیٹھے ہیں. تو جس طرح ڈاکٹر عشرت العباد کا آ رہا ہے, معافی جگہ ڈاکٹر عشرت جو کہ آپ کو پتا ہے
اسٹیٹ بینک
کے سابق گورنر ہیں, اور جسٹس ناصر اسلم زاہد, اور اس طرح کے بہت سارے چند اور بھی نام ہیں.
آپ ڈاکٹر عشرت حسین کی بات کر رہے تھے, آپ کے منہ سے عشرت العباد نکلا, ڈاکٹر عشرت حسین. جی
یو آر رائٹ, میں نے بالکل معافی جگہ, وہ ڈاکٹر عشرت العباد نہیں, ڈاکٹر عشرت حسین جو پاکستان کے اسٹیٹ بینک آف پاکستان کے سابق گورنر.
جسٹس وجیہ الدین صاحب کا نام بھی ہے سوشل میڈیا کی سطح پہ, بعض لوگ اینٹیسپیٹ کر رہے ہیں.
ایک چیز اسد دیکھیں, مجھے لگتا ہے کہ جسٹس بہت زبردست, اس کا نو ڈاؤٹ ایک اچھی شہرت ہے.
جی
اس کی ایک افلیشن تھوڑی سی پاکستان تحریک انصاف کے ساتھ
رہی ہے, ہاں, لیکن بہرحال ایک آنےسٹ آدمی ہے. زائد بہت شکریہ آپ کا, تھینک یو سو مچ, آپ نے کچھ ہمیں اپڈیٹس دیں. راؤ خالد صاحب آپ کے بھی ہم ممنون ہیں, آپ ذرا انالیسس دیجیے گا یہ نئی حلقہ بندیاں اور اس سے متعلق جو بحث ہے, کیا انتخابات تعطل کا شکار ہو سکتے ہیں, ٹیکنیکلی کیا مشکلات ہیں, اور کانسٹیٹیوشنلی لیگلی کیا ریکوائرمنٹس ہیں اس وقت؟
شکریہ اسد, کانسٹیٹیوشنل ریکوائرمنٹس تو وہی ہے کہ 27 مئی کو پہلا سیشن ہوا تھا 2013 میں, اور وہی نیشنل اسمبلی کے آٹومیٹک ریزولوشن کی آپ کہہ لیں کہ وہ ہے ڈیٹ 27 مئی 2018 کو نیشنل اسمبلی اپنی 5 سال کی مدت پوری کر لے گی اور آٹومیٹکلی اس کا وہ ختم ہو جاتا ہے ٹائم, تو اگلے الیکشن کیئر ٹیکر سیٹ اپ آ جاتا ہے. کیئر ٹیکر سیٹ اپ میں بھی کانسٹیٹیوشنلی یہ ہے کہ اپوزیشن اور حکومت مل کے پرائم منسٹر کا انتخاب کرتے, اگر وہ نہیں کنسنسس ہو پاتا تو الیکشن کمیشن کے پاس جاتا ہے, جیسے پنجاب کا پچھلے 2013 میں ہوا تھا, پھر نجم سیٹھی صاحب بنے تھے, باقی پہ اتفاق ہو گیا تھا. تو وہ کانسٹیٹیوشنل پوزیشن تو یہ ہے, لیکن یہ جو اوور آل سچویشن ڈیولپ ہو رہی ہے اس میں یہ بعد میں بہت کہا جائے گا, وہ ہمارے جو دوست ہے پاکستان مسلم لیگ نون والے کہ ہم کہتے تھے سازش ہو رہی ہے, الیکشن نہیں ہوں گے. ذرا آپ اگر اے ٹو زی دیکھیں سارے پروسیس کو, مردم شماری سے لے کے اور کل جو دانیال عزیز صاحب کی سربراہی میں اجلاس ہوا ہے, یہ اس الیکشن کو تاخیر میں لے جانے کے لیے جتنا کنٹریبیوشن اس سٹنگ گورنمنٹ کر رہی ہے اور کوئی نہیں کر رہا اس سے زیادہ. بار بار اس میں رکاوٹ ڈالی جا رہی ہے, مردم شماری پہ پہلے ہرڈل آئی جب اس کے لیٹسٹ ریزلٹ کے اوپر سیٹوں کی بات ہوئی, پھر 24ویں ترمیم کر کے یہ طے کیا گیا کہ انہی کی بنیاد پہ ہوں گے, لیکن سیٹوں کی وہ انکریز نہیں ہوں گی سیٹیں, جو کہ ہونی چاہیے کانسٹیٹیوشنلی جب آپ کی پاپولیشن انکریز ہو جاتی ہے اس حساب سے.
تو راؤ صاحب ویسے ایک آپ نے وہ کانسٹیٹیوشن وہ کانسپریسی تھیورسٹ کی بات کی, تو میں پوچھنا چاہوں گا آپ کا تعلق میڈیا سے بھی, اور انفارچونیٹلی ایسی بہت سارے سازشی نظریات جو ہیں وہ ہمیں میڈیا سے ہی جنم لیتے ہوئے نظر آتے ہیں, اس کے اوپر بھی کوئی قدغن ہے یا ہونی چاہیے پاکستان کے اندر؟ ابھی سینٹ کے انتخابات سے متعلق اتنی کیا سرائیاں تھیں, نہیں ہوگا فلاں کو روکنے کے لیے, نہیں ہوگا فلاں کو جتوانے کے لیے, نہیں ہوگا. سو انتخابات ہو گئے اور اپنے ٹائم پہ ہوئے.
بالکل میں یہی کہہ رہا ہوں کہ بعد میں کہا یہ جاتا ہے کہ جی میڈیا نے یہ سازش کر دی, اس نے وہ سازش کر دی, حالانکہ جتنے پولیٹیکل سٹیٹمنٹس ہیں ان کی بنیاد پہ جو ریومرز ہیں وہ آتی ہیں, کچھ اوپنلی سٹیٹمنٹس دی جاتی ہیں, کچھ فیڈ کی جاتی ہیں سٹیٹمنٹس, اور اس کے بعد یہ کہا جاتا ہے کہ جی ये बुनियादी तौर पे हमें बाहर रखने की कोशिश की जा रही है। हालांकि सेनेट के इलेक्शन में भी अगर वो नॉर्मल तरीके से होते हैं, अभी जो उसमें मैनिपुलेशन हुई हैं तो यकीनन बहुत क्वेश्चन है उसके ऊपर, नॉर्मल भी होते फिर भी मुस्लिम लीग नून की 2/3 मेजोरिटी सेनेट में नहीं बनती थी कि वो कोई आईनी तरमीम कर लेते, को पूरा सिस्टम चेंज कर लेते, मियां नवाज़ी साहब को रिलीफ दे पाते, फिर भी वो नहीं होना था। तो इसलिए वो इस किस्म की र्यूमर्स जो है या पैदा की जाती है, पोलिटिकल स्टेटमेंट की जाती है। अब दानियाल अजीज साहब ने कल जो मीटिंग की चेयर की है उसमें अभी 24वीं तरमीम को खत्म करने की जब बात आ गई है, अब देखिए इससे कितनी बड़ी कंट्रोवर्सीज जन्म लेंगी, इससे कितना ज्यादा मसाइल जन्म लेंगे। इलेक्शन कमीशन की सोल अथॉरिटी है कॉन्स्टिट्यूएंसीज की डिलिमिटेशन करना, उस पर इतराजात सुनना और उस पर डिसीजन लेना। इतराजात वो अगर महीने में जैसे कश्कोरी साहब कह रहे थे मई में कर लेते ठीक है, अगर इंतखाबी उज़्रदारियों की तरह सुनते हैं तो फिर इलेक्शन कमीशन ही काफी है, इलेक्शन को अगले 2-3 साल ना होने दे शायद वो।
सही, हमारे साथ जस्टिस वजीउद्दीन साहब हैं, किसी तारुफ के मोहताज नहीं हैं और आईनी कानूनी माहिर भी हैं, पाकिस्तान तहरीक इंसाफ के साथ साबिक वाबस्तगी रही लेकिन करेंटली अपनी आम लोग पार्टी को हेड करते हैं। जस्टिस साहब बेहद शुक्रिया आपका। हम पहले तो ज़रा इस पे बात कर रहे हैं, पाकिस्तान के अंदर नई हलका बंदियाँ, उसके ऊपर सैकड़ों की तादाद में एतराज़ात, किस हद तक किसी भी मुमकिन तौर पर ताखीर का सबब बन सकते हैं, और अगर ताखीर होती है इंतखाबात में तो उसमें आईनी रास्ते क्या निकाले जा सकते हैं?
जैसे मैं नहीं समझता कि लिमिटेशन प्रोसेस कोई ऐसा कॉम्प्लिकेटेड प्रोसेस है या इतना लंबा प्रोसेस है कि जिसकी वजह से इंतखाब का जो जो टाइम फ्रेम है वो डिस्टर्ब हो सके।
सही,
इलेक्शन कमीशन को ज़रा सा इस सिलसिले में फाल होने की ज़रूरत है। वहाँ पर चीफ इलेक्शन कमिश्नर समेत 5 कमिश्नर्स हैं और अगर तो 5 बेंचेस अलग अलग सिंगल बेंचेस बना दी जाएँ एक एक मेम्बर की, तो ये जितने भी एतराज़ात हैं जो आमतौर पर फरवरी होते हैं वो शॉर्ट आउट हो जाएंगे, और अगर कुछ सीरियस हैं तो उसमें फिर लार्जर बेंच भी बन सकती है, 3 मेंबर भी बैठ सकते हैं, 5 भी बैठ सकते हैं। तो ये मैं समझता हूँ कि हमारे पास एक अच्छी इलेक्शन कमीशन है, उसमें एक साबिक सुप्रीम कोर्ट के जज हैं, 3 साबिक हाई कोर्ट के जजेज हैं, एक ब्यूरोक्रेट हैं, तो और वो तजर्बेकार लोग हैं। मैं नहीं समझता कि डिलिमिटेशन का मामला कोई ऐसा कॉम्प्लिकेटेड मामला है कि जिसकी बुनियाद के ऊपर इलेक्शन की पीरियडिसिटी जो है वो इफेक्ट।
अच्छा, जैसे सब इस वक्त अगर हम जो सियासी दावे हैं मुख्तलिफ सियासी जमातों के और ख़ास तौर पर इस वक्त हुक्मरान जमात या मियां नवाज शरीफ साहब की, अगर उसको साइड पर रखें, आपको ख़ास तौर पर मुल्क के इदारे और फिर उनके अंदर भी इलेक्शन कमीशन जैसे इदारे, सुप्रीम कोर्ट जैसे इदारे कितने फाल नज़र आते हैं या कितने इंडिपेंडेंट नज़र आते हैं?
जी बज़ाहिर तो इंडिपेंडेंट ही नज़र आते हैं। सुप्रीम कोर्ट में जैसे आपने देखा कि कोई इस तरह की सूरत हाल नहीं है कि कोई यकतरफा कार्रवाइयाँ हो रही हों, अगर तो एक बेंच ने मियाँ साहब के हक में फैसला नहीं दिया तो एक दूसरी बेंच में जो काजी फैजीसा साहब हेड तो नहीं कर रहे थे, उसके मेंबर थे, तो उन्होंने हुदैबिया पेपर मिल्स वाला केस जो है उसको थ्रू आउट कर दिया, बेसिकली लिमिटेशन की बुनियाद के ऊपर कि वो जायद उल मियाद हो गया था। तो मैं नहीं समझता कि कोई इस तरह की बात है। इलेक्शन कमीशन एक बहुत ही सेंसिटिव इदारा है, एतराजात भी हो सकते हैं, हमें खुद आम लोग इत्तेहाद के बारे में एतराजात हैं, हमारी पार्टी के रजिस्ट्रेशन के बारे में प्रॉब्लम्स हैं, लेकिन हमें इलेक्शन कमीशन की क्रेडिबिलिटी के ऊपर, कॉम्पिटेंस के ऊपर, इंटेग्रिटी के ऊपर किसी किस्म का कोई शक नहीं है।
कोई शक, राव साहब आप भी बहुत बाखबर साफियों में आपका शुमार होता है, ज़रा बहुत इब्तदाई तौर पे हम असेस करना चाह रहे हैं कि क्या गुफ्तगू हो रही है केयर टेकर सेटअप से मुतालिक। जैसे आपने ख़ुद कहा कि तमाम जो सियासी नज़रियात हैं वो तो दम तोड़ गए, इलेक्शन भी हो गए और अब अगर ये इंतखाबात भी करीब आने हैं तो गालिबन मई से पहले पहले या मई के अंदर केयर टेकर सेटअप बनना है, क्या नाम जो हैं ज़ेर गौर हैं और किस सतह पर हैं?
देखिए सर, नाम तो कुछ फ्लोट भी हो रहे हैं, पार्टीज कह रही हैं कि बलूचिस्तान से होना चाहिए, जैसे पीटीआई ने कहा बलूचिस्तान से होना चाहिए, उन्होंने भी शायद एक दो नामों तो का भी जिक्र किया है, कोई इंजीनियर शौकतुल्ला का कोई नाम ले रहा है, ये थे अभी इशरत हुसैन साहब का नाम आया इस हवाले से, ये कहा जा रहा है कुछ बयान श्याम की इस किस्म के आए हैं कि बड़ा वजीर आजम ने बयान दिया कि ऐसा वजीर आजम होगा जिससे सबको एतमाद होगा अगर, लेकिन जो वो बजाहिर जो नजर आ रही है सामने चीज वो ये लग रहा है कि अभी तक अपोजिशन और हुकूमत इस जहन में ही नहीं है कि वो राबता करें इस मामले पे, आपस में बैठ के कुछ बात करें, कुछ बातचीत इब्तदाई जो होती है ना एक इंडिकेशन वो भी अभी तक नहीं आ रही। मेरा जाती हंच ये है कि ये कंट्रोवर्सी में जाएगा मामला और ये अल्टीमेटली इलेक्शन कमीशन को डिसाइड करना पड़ेगा कि कौन केयर टेकर प्राइम मिनिस्टर होगा। और दूसरी इंपॉर्टेंट बात यह है कि केयर टेकर प्राइम मिनिस्टर पे हमारा फोकस बहुत होता है, इलेक्शन इलेक्शन कमीशन ने कंडक्ट कराने हैं, जब तक इलेक्शन कमीशन
इंडिपेंडेंट नहीं होगा
और असर्टिव नहीं होगा उस वक्त तक ये इलेक्शन अच्छे तरीके से नहीं हो पाएंगे प्राइम मिनिस्टर कोई भी हो।
और अब तो राव साहब एक और भी सवाल है, मैंने पहले जिस हिसाब से ये बात की थी, जो इंडिपेंडेंट जो केयर टेकर सेटअप है उसके लिए गैर जानबदार होना क्यों ज़रूरी है? भारत के अंदर सिटिंग गवर्नमेंट इलेक्शन करा देती है और एक शख्स, जैसे हम चलो जस्टिस वजीउद्दीन साहब की शक्ल सामने रखते हैं, उनकी तस्वीर सामने रखी है कि एक शख्स भले वो पार्टीजन भी हों, भले वो नून लीग में शामिल हो जाएँ, वो पीपल्स पार्टी में हों या अपनी जमात तो उनकी है भी सही, सो एक उनकी ऑनेस्टी के बारे में अगर सबको भरोसा है सो उनको ऐसी किसी शख्सियत के ऊपर ट्रस्ट क्यों नहीं किया जा सकता? भले उनकी सियासी वाबस्तगी हो लेकिन ईमानदारी की भी मुहर अगर वाजे हो सो क्या हर्ज है उसके अंदर?
एक तो असल हमारी हिस्ट्री है, ऑब्वियसली उसमें ऐसी चीजें हैं जो करती हैं। दूसरा जिसमें सबसे इंपॉर्टेंट रोल जिसका होता है वो दो एलिमेंट है, एक जुडिशरी जो रिटर्निंग ऑफिसर और उसका होता है आरओ जिनको हम कहते हैं। पिछले 2013 के इलेक्शन में आपने देखा एक इल्जाम लगा हर जमात की तरफ से, आर ओस का इलेक्शन कहा गया पीपल्स पार्टी की तरफ से, कुछ ने और तरह के एतराजात उठाए, वो है। दूसरा बहुत इंपॉर्टेंट एलिमेंट जो सबसे ज्यादा डोमिनेट करता है वो है आपकी ब्यूरोक्रेसी जो एडमिनिस्ट्रेशन को इंपैक्ट करती है, उनको इन्फ्लुएंस करती है, पॉलिटिकल लीनेज बहुत ज्यादा है हमारी ब्यूरोक्रेसी के अंदर, ग्रुप बंदियां बाकायदा वफादारियों के हवाले से अभी भी हम देख रहे हैं जिस किस्म की नजर आती है आपको, हर दौरे हुकूमत में सियासी में ब्यूरोक्रेसी का बहुत इंपॉर्टेंट रोल होता है और इलेक्शन में थानेदार से लेके तो सेक्ट्री तक सारे इन्फ्लुएंस कर रहे होते हैं, डीसी इन्फ्लुएंस कर रहा होता है, तो वो बुनियादी तौर पर बहुत ज्यादा है। इसीलिए कह रहा हूँ प्राइम मिनिस्टर इतना इंपॉर्टेंट नहीं है, इंपॉर्टेंट है आपका इलेक्शन
और इलेक्शन कमीशन और उसका इंडिपेंडेंट होना, यही वजह है कि भारत के अंदर
होना चाहिए जो इन लोगों के इन्फ्लुएंस को ना उस तरह से असरअंदाज होने दे पॉलिटिकल मैनिपुलेशन के लिए।
एग्जैक्टली, यहाँ पे तो कहते हैं कि इलेक्शन कमीशन भी नहीं है अमेरिका के अंदर और इसके बावजूद वही इंतजामिया इंडिपेंडेंटली इंस्टीट्यूशन स्ट्रांग है, वो काम करते हैं और सिटिंग गवर्नमेंट एक एक बैठी होती है और वो इलेक्शन हार भी जाती है। जैसे साहब आप क्या कहेंगे बिलफर्ज, अभी तो खैर काफ़ी स्पेकुलेशंस हैं, लेट्स से कि अगर आपको ये पेशकश होती है इसके बावजूद कि आप तहरीक इंसाफ में थे, फिर तहरीक इंसाफ से एक बड़ी तनाज़े या मुतनाज़े हालात में आपने उसको खैर बात कहा, अपनी सियासी जमात बनाई, आपके ऊपर एतराज़ात भी आ सकते हैं, आपके ऊपर कंसेंसस भी हो सकता है, आपकी अपनी राय क्या होगी अगर आपको ये पेशकश की जाती है तो?
जैसे हमारे यहाँ एक जजों के अपॉइंटमेंट के सिलसिले में एक कॉन्सेप्ट है और वो ये है कि ऐसे लोग जो जज बनने के ख्वाहिशमंद हों तो इस तरह के लोग जुडिशियल ऑफिस के लिए क्वालिफाइड नहीं होते और उनको अपॉइंट नहीं करना चाहिए। तो मैं समझता हूँ कि अगर खुदा ना खास्ता मेरी कोई इस तरह की ख्वाहिश या एम्बिशन हो तो फिर बंदा जो है वो इस तरह के डेलीगेट ऑफिसेस के लिए डिसक्वालीफाइड हो जाता है। अल्हम्दुलिल्लाह मेरी कोई ख्वाहिश नहीं है और मैं जो कुछ भी थोड़ा बहुत काम खिदमत का कर रहा हूँ मेरे लिए वो काफ़ी है और मैं उसमें अल्हम्दुलिल्लाह सुबह से लेकर शाम तक बिजी रहता हूँ। लेकिन अगर कोई इस तरह की सूरत हाल डेवलप हुई और इस तरह के सवाल मुझसे पीछे भी पूछे जाते रहे हैं और मैंने ये महसूस किया कि मेरी वहाँ मौजूदगी की वजह से एक फ्री और फेयर इलेक्शन हो सकता है, मेरी वहाँ मौजूदगी की वजह से मुल्क में एक कॉन्स्टिट्यूशनल कंप्लायंस हर लेवल के ऊपर हो सकती है। हमारे दोस्त ने जो अभी बात की ये बड़ी अहम बात है कि आप किसी को भी केयर टेकर प्राइम मिनिस्टर बना दें, اہم رول بیوروکریسی کا ہوا کرتا ہے، اہم رول ان لوگوں کا ہوا کرتا ہے کہ جن کو ریٹرننگ آفیسرز اپوائنٹ کیا جائے، جن کو ڈسٹرکٹ ریٹرننگ آفیسرز اپوائنٹ کیا جائے، اور یہ سارا جو پروسیس ہے اس میں ہر لیول کے اوپر کریڈیبلٹی کی ضرورت ہوتی ہے،
اور الیکشن کمیشن کا اہم رول ہے،
ایڈمنسٹریٹر ہوتے ہیں ان کی بھی اہمیت ہوتی ہے۔
سو اس صورت میں آپ کی بات ادھوری رہے گی، آپ پیشکش قبول کریں گے یا نہیں؟
جی، میں اگر یہ محسوس کروں گا کہ میں کوئی فعال کام کر سکتا ہوں اور میں فری اور فیئر الیکشن کرانے میں معاون ہو سکتا ہوں تو میں کیوں یہ قبول کروں گا؟ میں سمجھتا ہوں کہ میرے ملک کا میرے اوپر کلیم ہے، میں مقروض ہوں اس ملک کا کہ اس نے مجھے یہاں تک اس نوعیت کے اوپر پہنچایا ہے، تو آئی تھنک دس از پے بیک ٹائم۔ اگر
نواز لیگ اور پیپلز پارٹی کو تو غالباً آپ کے اوپر مکمل بھروسہ ہو، لیکن جس پارٹی کے ساتھ آپ کی وابستگی رہی ہے اس کے بارے میں آپ کا کیا خیال ہے؟ تحریک انصاف؟
نہیں، وہاں کوئی مسئلہ نہیں ہے وہاں پر، بلکہ میں سمجھتا ہوں کہ وہاں سے تو کوئی پازیٹیو ہی صورتحال ہونی چاہیے، کیونکہ ایک بہت معمولی سی بات تھی اور اصولی بات تھی، اس کے اوپر عمران کے ساتھ میں نے اور ہمارے یوسف ملک کپور صاحب جو وہاں کے الیکشن ٹریبیونل کے ممبر تھے، ہم نے کمپرومائز نہیں کیا اور ہم نے پارٹی کو چھوڑ دینا پسند کیا۔
صحیح،
تو میں سمجھتا ہوں کہ جہاں تک اصولوں کا تعلق ہے تو 5-6 سال عمران صاحب کے ساتھ کام کیا ہے اور اصول کے اوپر پارٹی چھوڑی ہے، تو میں سمجھتا ہوں کہ بے اصول لوگ تو وہ اس طرح کے عہدے کے لیے پسند نہیں کریں گے۔
صحیح، لیکن آپ کی اپنی پارٹی بھی تو ہے۔
ہاں، ہماری اپنی پارٹی تو تقریباً غیر فعال ہے، کیونکہ الیکشن کمیشن نے ابھی حال میں ایک آرڈر پاس کیا ہے کہ جس کے نتیجے کے اندر وہاں پر کوئی آفیسز کی ڈسپیوٹ ہے، ساتھ جو کلیمنٹس ہیں اس کو ریفر کیا ہے سول کورٹ کو، تو بنیادی طور کے اوپر ہماری پارٹی تو جتنی افیکٹو ہونی چاہیے تھی اتنی اس وقت نہیں ہے۔
بہت شکریہ آپ کا جناب جسٹس وجی الدین صاحب۔ راؤ خالد صاحب، آپ ذرا جسٹس وجی الدین صاحب سے متعلق ایک جملہ کہیے گا کہ بالفرض ایسی شخصیت کا نام سامنے آتا ہے، سو کیا امکانات ہیں اس کے اوپر کوئی اتفاق ہو سکتا ہے تمام اطراف سے؟
میرا خیال ہے کہ یہ ان کی بات درست ہے، پی ٹی آئی تو کوئی اعتراض نہیں کرے گی ان پہ، کیونکہ ان کو پتا ہے ان کی کریڈیبلٹی کا، اور وہ بھی کریڈیبل پرائم منسٹر ہی چاہتے ہوں گے۔ مسلم لیگ نون اور پیپلز پارٹی کی طرف سے میرا خیال ہے اعتراض آ سکتا ہے، آنا نہیں چاہیے ان کی طرف سے بھی، لیکن میرا خیال ہے بہت اچھا ہوگا اگر ایسے کریڈیبل لوگ اگر ہوں اہم عہدوں پہ موجود اس وقت جب الیکشن ہو رہے ہیں۔
بہت شکریہ راؤ خالد صاحب، ریزیڈنٹ ایڈیٹر 92 نیوز، آپ ہمارے ساتھ موجود تھے۔ جسٹس وجی الدین صاحب آپ کا بھی شکریہ، اور زاہد کشوری نے سیگمنٹ میں ہمیں جوائن کیا، ان کے بھی ہم ممنون ہیں۔ ایک بریک لیتے ہیں سامعین، بریک کے بعد واپس آئیں گے، پروگرام کے اگلے حصے پہ بات کریں گے۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے، دن ہو یا رات، جب دل چاہے اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
یہ وائس آف امریکہ واشنگٹن پروگرام جہاں رنگ میں آپ کا خیر مقدم، میں ہوں اسد حسن، اور ہمارے ساتھ پروڈیوسر ہیں اسفر امام، جان رائڈن ہمارے انجینئر ہیں۔ پروگرام کے اس حصے میں ہم بات کریں گے پشتون تحفظ موومنٹ پہ، اس کی سرگرمیاں تیز ہیں، لیکن دوسری جانب اب اس موومنٹ کے خلاف یعنی اس تحریک کے خلاف بھی وہاں پہ دیکھا جا رہا ہے کہ خاص طور پہ قبائلی علاقوں کے اندر جرگے ہو رہی ہیں، اور لنڈی کوتل کے اندر 3 مختلف مقامات پر اس تحریک کے ہیں، جہاں پہ حامیوں نے ریلی نکالی ہیں، وہاں پہ دوسری جانب اس تحریک کے مخالفین بھی سرگرم ہوتے ہوئے نظر آتے ہیں۔ اور پی ٹی ایم نے آپ کو معلوم ہے کہ یہ اعلان کر رکھا ہے کہ وہ 8 اپریل کو پشاور میں ایک بڑا جلسہ کرے گی، جس میں شرکت کے لیے اس نے سیاسی جماعتوں، وکلا اور طلبہ سمیت سول سوسائٹی کے مختلف طبقات کو شرکت کی دعوت دی ہے، لیکن جیسے جیسے اس تحریک کا دائرہ بڑھ رہا ہے ویسے ہی یہ سامنے آ رہا ہے کہ اس کے خلاف بھی خاص طور پہ انٹرنیٹ پر اور سماجی رابطوں کی ویب سائٹس کے ذریعے آواز بلند ہوتی نظر آ رہی ہے. ایسی اطلاعات بھی سامنے آئی ہیں کہ قبائلی علاقوں کی انتظامیہ خصوصی جنوبی وزیرستان کے قبائلیوں کو اس تحریک سے دور رہنے کی ہدایت کی جا رہی ہے. منظور پشتین جو کہ پشتون موومنٹ کو لیڈ کر رہی ہیں, ان سے کچھ دیر پہلے ہمارے پروڈیوسر اسفر امام نے گفتگو کی ہے اور یہی سوال اٹھایا ہے کہ جو جرگے آپ کے خلاف ہو رہے ہیں وہ کیا معنی رکھتے ہیں, انہوں نے کیا بتایا؟
نہیں جی, اس طرح جو جرگے ہوئے ہیں وہ عوامی جرگے نہیں ہوئے ہیں, کہیں پر بھی نہیں ہوا ہے. وہ جو جرگے ہوئے ہیں وہ جو پولیٹیکل ایجنٹ ہوتا ہے اس کے بعض ایجنٹ ملکان ہوتے ہیں, تو وہ پیڈ لوگ ہوتے ہیں, وہ سرکار سے مراد یافتہ لوگ ہوتے ہیں اور ان کے جو وہاں ٹیکے ہوتے ہیں اور دوسری باتیں اس میں ان کا ایک مطلب وہ ہوتا ہے, اپنا ایک حصہ ہوتا ہے. وہی لوگ صرف اس طرح کے جرگے کرتے ہیں, وہ بھی اشاروں پر, وہاں کے پولیٹیکل ایجنٹ اور ادارے جو ہوتے ہیں اس کے اشارے پر کرتے ہیں.
آپ پر کوئی دباؤ تو نہیں ہے؟ اگر کوئی دباؤ ہے تو وہ کس نوعیت کی ہے سارے اس مہم کے دوران؟
نہیں, ہم پر اس طرح کی تو نہیں ہے, لیکن یہ جو مطلب وہ کینٹ میں وہ لوگ مطلب اور دیگر علاقوں میں طالبان رہتے ہیں اور جو وہاں کے جو آئی ایس آئی کے کرنل وغیرہ ہوتے ہیں وہ کال وغیرہ کرتے ہیں اور اس وجہ سے مطلب وہ دباؤ ڈالتے ہیں کہ آپ یہ کام نہ کرے چھوڑ.
تو کیا آپ کو روایتی سیاسی جماعتوں سے, روایتی سیاسی لیڈرشپ سے تعاون مل رہا ہے یا آپ کو مخالفت مل رہی؟
نہیں, نہ مخالفت مل رہی ہے, جتنے بھی سیاسی پارٹی سے تعاون مل رہی ہے, مخالفت کہیں سے بھی نہیں ملی ہے. اور انشاءاللہ یہ تو پورے قوم کا جدوجہد ہے اور اس میں جتنے بھی طبقات ہوتے ہیں ان سب کا ایک مشترکہ جدوجہد ہے اور وہ حصہ لیں گے اور لے رہے ہیں.
تو آپ یہ روایتی سیاسی جماعتوں کا حصہ بننے کی امید کر سکتے ہیں ہم آپ سے؟
نہیں, کبھی نہیں.
مجھے ساری جدوجہد کا بنیادی مقصد کیا ہے, کون کون سے جو پوائنٹ ہیں جو اس پہ آپ زور دیتے ہیں؟
بنیادی جدوجہد یہی ہے کہ ہمارے جو لاپتہ افراد ہیں وہ عدالت میں پہنچ جائیں اور جتنے بھی ماورائے عدالت قتل ہوئے ہیں اس کا جانچ پڑتال ہو جائے.
جی سامعین, یہ تھے منظور پشتین اور اسفر امام, ہمارے پروڈیوسر اس وقت ہمارے ساتھ ہیں, انہوں نے ان سے گفتگو کی تھی. اور یہ پشتون موومنٹ, آپ کو خاص طور پہ یہ بتاتے چلیں کہ نقیب اللہ محسود کراچی میں ایک مبینہ جعلی پولیس مقابلے کے اندر جس کی ہلاکت ہوئی, خاص طور پہ اس کے بعد اس تحریک نے زیادہ زور پکڑا ہے. اور ان کا مطالبہ یہ ہے کہ جتنے بھی لاپتہ افراد ہیں پاکستان بھر میں کسی بھی جگہ سے, ان کو عدالت میں پیش کیا جائے اور ان کو ایک طرح سے منظر عام پر لایا جائے. اور الزام ایک بار پھر جیسے بلوچستان کے اندر ہے, تو اس تحریک نے بلوچستان کے اندر بھی اپنی وہاں پہ سرگرمیاں دکھائی ہیں, بلوچستان کے اندر بھی ایکٹیویزم دیکھنے میں آیا ہے اس تحریک کے خلاف. اور پھر پاکستان کے مختلف علاقوں کے اندر پشتون, بالخصوص کراچی اور جنوب فاٹا کے علاقوں میں, وہ اس تحریک میں بڑھ چڑھ کے حصہ لیتے رہی ہیں. اب دیکھنا یہ ہے کہ یہ کتنی تحریک جو ہے وہ کتنی مؤثر ہو سکتی ہے. لیکن ایک بات میں یہاں پہ وائس آف امریکہ کے پلیٹ فارم سے یہ کہنا چاہوں گا کہ ہمارے سوشل میڈیا پیج کے اوپر بعض لوگوں نے یہ اعتراض کیا کہ شاید ہم اس ایشو کو کور نہیں کریں. جب سے یہ تحریک شروع ہوئی ہے کم و بیش ہمارے بلٹن کا یہ حصہ ہے اور اس کے اوپر پروگرامز بھی ہو رہے ہیں, جس کی ایک آج بھی یہ کہنا چاہیے کہ ایویڈنس ہے. جب بھی کوئی میجر ڈیولپمنٹ ہوگی اس کے اوپر بات ہوگی, اور وہ بلا کسی کہنا چاہیے کہ تعصب کے, بلا کسی دباؤ کے وہ یہاں پہ بات کی جاتی ہے. ہمارے ساتھ ایک کالر ہیں, ان سے بات کرتے ہیں. جی السلام علیکم, کون صاحب کہاں سے بات کریں؟
ہلو.
جی السلام علیکم.
وعلیکم السلام. اسد حسن صاحب منظور پشتون صاحب ہوتے تو ان سے بات کرتے, شاید ان کی ریکارڈنگ آپ نے کی ہے؟
جی ہم نے ریکارڈڈ سنا ہے ان کا انٹرویو, کیونکہ اس وقت وہ کہیں پہ مصروف تھے.
اچھا, بات یہ ہے میں خود ایک پشتون ہوں اور پشتون ایکٹیوسٹ ہوں, اور بیت اللہ مقصود کی خون نے اس تحریک کی جو اس میں جذبہ اور جو ولولہ ڈالا ہے پشتونوں کے لیے, یہ ایک مثالی ہے. اور اس میں یہ ایک جنون کیس تھا. اور اس طرح
نقیب اللہ کی آپ بات کریں, بیت اللہ آپ کے منہ سے نکلا ہے, نقیب اللہ محسود کی آپ بات کریں.
نقیب اللہ محسود اس وجہ سے قتل کیے گئے 400 آدمی, کہ یہ بیت اللہ مقصود کے ڈرائیور تھے. تو میرا, میں اصل بات کی طرف آتا ہوں. اسد حسن صاحب, یہ اس تحریک پر ملک کے اندرونی لوگوں کی بھی نظریں ہیں اور وہ اس کو ناکام بنانا چاہتی ہے, جبکہ یہ جنون مطالبہ ہے ان کا کہ یہ جو راو انور تھا وہ ظالم تھا, وہ پشتون کے لیے ظالم نہیں تھا, وہ سندھی کے لیے بھی ظالم تھا, وہ بلوچستان بلوچی کے لیے بھی ظالم تھا. اب بات یہ ہے کہ راہ خاد اور مساد پشتون تو مجموعی طور پر ان لوگوں کے ہٹ لسٹ پر ہے, اور یہ تحریک ہائی جیک ہوگی اور یہاں پشتونوں کو ایک اور مسئلے سے دو چار ہونا پڑے گا. تو منظور کو میں یہی کہوں گا کہ وہ ذرا پھونک پھونک کر قدم رکھے گا.
بہت شکریہ آپ کا. متین سلیمانی لنڈی کوتل سے ہمارے اگلے کالر.
سر السلام علیکم. سر
جی وعلیکم السلام.
ہلو
جی السلام علیکم فرمائیے.
سر عید ٹیم جو سر عید ٹیم جو ہے یہ خاص کر وائس آف امریکہ ڈیوریڈو نے بہت مشہور کر دیا. جب ہم ان کو کال کر رہی ہے تو وہ ہمیں ہمارے کام کاٹ رہی ہے, خاص کر رحمان بروری صاحب. اور ہم آپ اردو بولنے والوں سے بہت خوش ہیں کہ ہمارے کام لے رہی ہے. وہ پاکستان کو نہیں بدنام کر رہا ہے, پاکستان کو
نہیں. ایسا نہیں ہے, ایسا نہیں ہے, ان کا کوئی ایجنڈا نہیں ہے. بس جرنلزم کے اصول ان کے پیش نظر وہی ہیں جو جیسے وائس آف امریکہ کے ہے. آپ کا بہت شکریہ آپ نے ہمیں کال کیا. مرید خان ہمارے اگلے کالر.
السلام علیکم جناب. جب غلط کر رہا ہوں یہ, اگر ان کا مطالبہ جناب جائز ہے تو ان کو مطالبہ مان لینا چاہیے. اس میں کون سی جو ہے نا انہوں نے غلط بات کی ہے, جائز رہے یہ پاکستانی ہیں, ان کو حق ملنا چاہیے. دوسرے جو ہے نا پاکستان میں جو آپ پیچھے سیگمنٹ کی بات کرتا ہوں تو یہ ججوں کے پاس اختیارات ہیں, فوج کے پاس اختیارات ہیں, سیاستدانوں کے پاس کوئی بےچارے کے اختیارات نہیں ہیں. سب ان کو جو ہے نا اس کو آگے لگائی پھرتے ہیں, سزائیں قتل پھانسیاں یہ سب سیاستدانوں کے لیے ہیں. اور باقی جو ہے نا سب ایش کر رہے ہیں پاکستان میں. سیاستدان جو ہے جہاں کمزور ہے مارا گیا.
جی محمد شفا ہیں ہمارے ساتھ چترال سے. جی وعلیکم السلام.
محترم میں حلقہ بندی کے متعلق تھوڑا بات کرتا ہوں, سنتے ہیں.
جی فرمائیے
جناب. یہ حلقہ بندی کے متعلق میرا ایسا یہ ہے تشویش ہے کہ یہ این اے ون چترال سے شروع کیا, ابھی جو موجودہ حلقہ بندی ہوا ہے اس پہ بڑا شور ہے میرے پشتون بھائیوں کا. وہ کہہ رہے ہیں کہ پشاور اتنا تاریخی جگہ تھا. بھائی تاریخ سے مثبت بتو بھی الیکشن لڑی ہے, یاز پرویز مشرف کا ایک نمائندہ بھی واضح ہے میں نے منتخب ہوا ہے. خاص کر بات یہ درے چترال پہ ورسک ڈیم بنا ہوا ہے. ورسک ڈیم سے سالانہ اربوں روپے آمدن ہوتا ہے پاکستان کو. ابھی تک ہمیں روڈ نہیں ملا, ابھی دو سال ہو گیا ہمیں روڈ ملا ہے. ہمارا پاکستان جب بنا تھا سب سے پہلا ریاست تھا پاکستان کو تسلیم کرنے والا. یہ پشتون بھائی ہمیں کیوں سائٹ کر رہے ہیں بھائی؟ این اے ون اگر چترال سے شروع ہو تو اس میں کیا وہ ہوتا ہے, کیا نقصانی ہے جی؟
بہت شکریہ آپ کا, آپ نے اپنے خیالات کا اظہار کیا. اور سامعین ہم ایک بریک لیتے ہیں. اگر اس وقت ہمارے ساتھ ہمیں جوائن کرنا تھا اس سیگمنٹ کے اندر, مشتاق یوسف زئی صاحب نے اور اس کے ساتھ ساتھ طاہر خان صاحب نے, سینئر صحافی ہیں, ہم اس مسئلے پہ ان کی رائے بھی لیتے دونوں طرح کا, لیکن نقطہ نظر ہمارے کالرز کے ذریعے ہم تک پہنچا ہے جس میں انہوں نے بات کی ہے پشتون موومنٹ کے ریفرنس میں بھی, اور اس کے پلس مائنسز دونوں سامنے آئے. لیکن اس میں کوئی دوسری رائے نہیں ہے کہ جو ایک بنیادی انسانی حقوق ہے, اگر آپ کو ریاست کو ایجنسیز کو سیکیورٹی اداروں کو کسی کے اوپر بھی کوئی اعتراض ہے یا کوئی تشکیک ہے کہ کسی طرح کی غلط یا خلاف قانون یا خلاف ریاست کوئی سرگرمی ہے, سو گرفتار کر کے عدالت کے سامنے لے جانا, اس کو پروسیکیوٹ کرنا وہی بہتر حل ہوتا ہے. یا کم از کم اسے قوانین بنائے جا سکتے ہیں, امریکہ کے اندر بھی موجود ہیں کہ اگر ریاستی اداروں نے اپنے پاس رکھنا ہے تو اس کی مدت بڑھا سکتے ہیں, لیکن بتا کے کہ ہم فلاں آدمی کو اس وجہ سے وہ ہمارے پاس ہے اور ہم انویسٹیگیشن کر رہے ہیں. بہت شکریہ. سیگمنٹ ہم یہاں پہ ختم کریں گے, ایک بریک لیتے ہیں, بریک کے بعد واپس آئیں گے اور پروگرام کے اگلے حصے پہ بات کریں گے. اسرائیل فلسطین تنازع, امریکہ کی اس وقت کیا کردار ہے اور اس سے کیا توقعات ہیں, ایک بریک کے بعد. پروگرام خط آپ کے ہر اتوار کو پاکستان میں رات 9 بجے سے 10 بجے تک اور بھارت میں رات 9:30 بجے سے 10:30 بجے تک مخصوص موضوعات پر ماہرین اپنے خیالات کا اظہار کریں گے اور آپ فون کر کے ان سے سوال بھی کر سکتے ہیں. فیس بک پر بھی آپ موضوع کے بارے میں اپنے خیالات کا اظہار کر سکتے ہیں. سنیے اپنے خطوں کے جواب, ای میل اور فیس بک کے پیغامات مدثرہ منظر کے ساتھ. وائس آف امریکہ کے پروگراموں کے بارے میں اپنی رائے دیجیے اور شامل ہو جائیے ہمارے لائیو شو میں. مفت کال کرنے کے لیے ہمارا نمبر ہے 0800-777-89. یہ وائس آف امریکہ واشنگٹن ہے, پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن. پروڈیوسر ہے ہمارے ساتھ اسفر امام. اور پروگرام کے حصے میں ہم بات کریں گے اسرائیل فلسطین حالیہ کشیدگی اور اس میں امریکہ کا کردار کیا ہے. تازہ ترین جو ڈیولپمنٹ ہے اس مطابق امریکہ نے اقوام متحدہ کی سلامتی کونسل کی اس قرارداد کو بلاک کر دیا ہے جو غزہ کی پٹی پر مارچ کرنے والے فلسطینیوں کے خلاف اسرائیل کی جانب سے اسلحہ بارود کے استعمال کرنے میں تحقیقات کی متقاضی ہے. یہ بات سیکیورٹی کونسل کے ایک سفیر نے بتائی ہے ایک خبر سائیں ادارے کو, اور اس ریفرنس میں بتایا یہ جا رہا ہے کہ آپ کو معلوم ہے کہ جو جمعے کے روز اسرائیلی فورسز کی جانب سے طاقت استعمال کی گئی اس میں کم از کم 15 افراد جو ہے وہ ہلاک ہو گئے, لیکن جو راؤنڈ فائر کیے گئے اس میں کم از کم 750 افراد اس سے زخمی ہوئے, براہ راست ان کا وہ نشانہ بنے. اسرائیل کے وزیر اعظم بنجامن نیتن یاہو وہ یہ سمجھتے ہیں کہ یہ عسکریت پسند ہیں جو اسرائیل کی سیکیورٹی کے لیے خطرہ ہیں, لہٰذا ان کو روکنے والے جو سپاہی ہیں ان کو انہوں نے شاباش دی ہے, ان کی انہوں نے تعریف کی ہے. لیکن دوسری جانب اس کے اوپر تنقید بھی ہو رہی ہے. طیب اردگان ترکی کے صدر, انہوں نے اس کے اوپر تنقید کی اور کہا یہ ہے کہ وہ سٹرانگلی کنڈیمز دا اسرائیلی گورنمنٹ فار اٹس ان ہیومن اٹیک, غیر انسانی یہ حملہ ہے, اس کے لیے وہ اس کی مذمت کرتے ہیں. دوسری جانب امریکہ نے اس قرارداد کو بلاک کیا ہے. بعض انڈیپینڈنٹ ماہرین یہ کہتے ہیں کہ امریکہ کا بڑا کردار بنتا ہے اور امریکہ کو ایک ایسا کردار ادا کرنا چاہیے اس پیس پروسیس کے اندر. اور انالیسس کے لیے ہم جائیں گے, ہمارے ساتھ ہیں مشتاق احمد میر صاحب, فارمر امبیسڈر, ایکسپرٹ ہیں مڈل ایسٹ ایشوز کے. ڈاکٹر حیدر مہدی صاحب ہمیں جوائن کریں گے, پروفیسر ہیں امریکن یونیورسٹی میں, یو اے ای بیسڈ ہیں. دونوں مہمانوں کو بہت شکریہ اور خیر مقدم. مہر صاحب, فرائیڈے کو جمعے کے روز 15 افراد کی ہلاکت, کافی ایک بار پھر اسرائیل فلسطینی تنازع کے اندر ایک زیادہ اشتعال آیا ہے, دنیا کے سامنے یہ خبریں آئی ہیں, اور اب اقوام متحدہ میں جو قرارداد تھی وہ بلاک کی گئی ہے. امریکہ خاص طور پہ پریزیڈنٹ ڈونلڈ ٹرمپ کے انتظامیہ والا امریکہ اس ایشو کے اوپر کس حد تک جا سکتا ہے اسرائیل کی سپورٹ میں, یا کس حد تک توقع رکھی جائے کہ وہ کوئی غیر جانبدارانہ کردار ادا کرے؟
یہ بہت افسوسناک واقعہ ہے جی کہ 15 لوگوں کی وہاں پہ ہلاکت ہوئی ہے, اور امریکہ کا جو رول ہے جو ہم سمجھتے تھے کہ 21ویں صدی میں بدلے گا مڈل ایسٹ میں, وہ نہیں بدلا, اور انہوں نے پرو اسرائیل پالیسی کو مینٹین کیا ہے. لیکن 21ویں صدی کے حالات بہت بدل گئے ہیں, اور یہ جو نیا شور شرابہ ہو رہا ہے, نئی ایجیٹیشن ہو رہی ہے, نئی کنسٹلیشن آف فورسز ہو رہی ہے, اس میں امریکہ کو بھی اپنی پوزیشن بدلنی چاہیے. امریکہ کو اس قسم کے سٹیپس نہیں لینے چاہیے جس میں ہیومینیٹیرین چیزیں افیکٹ ہوتی ہیں, جیسے کلنگ ہے بائی اسرائیلی فورسز, ان کو ویٹو کرنا, یہ میں سمجھتا ہوں کہ یہ امریکہ کے حق میں نہیں ہے. جہاں تک فلسطین کا حل ہے, حل اس کا وہی ہے جو کیمپ ڈیوڈ میں ڈیسائیڈ کیا گیا تھا 1974 میں, کہ وہ 2-state solution ہوگی, فلسطین کی ریاست بن کے رہے گی اور اسرائیل اس کو سٹاپ نہیں کر سکے گا. کیجولٹی اب زیادہ ہوں گے اور انٹینسٹی میری نظر میں بڑھے گی, اس لیے کہ یہ ریجن جو ہے وہ 67 کے بعد ایک دفعہ پھر بہت زیادہ ہیٹ اپ ہو رہا ہے, اور اب نئی فورسز اس میں انٹر ہو رہی ہیں جس میں بدقسمتی سے چائنا اور رشیا دو ریجنل پاورز بھی شامل ہیں.
چائنا اور رشیا ریجنل پاورز بھی شامل ہیں. ہمارے ساتھ ہیں ڈاکٹر حیدر مہدی صاحب, پروفیسر ہیں یو اے ای کے اندر امریکن یونیورسٹی میں. ڈاکٹر صاحب آپ مجھے سن سکتے ہیں؟ جی ڈاکٹر صاحب سے ابھی ہمارا رابطہ نہیں ہو پا رہا. مہدی صاحب آپ ہمیں, امبیسڈر مہر صاحب آپ ہمیں یہ بتائیے گا, امریکہ انگیج تو رہا ہے, اسپیشلی پچھلی جو ایڈمنسٹریشن تھی پریزیڈنٹ باراک اوباما کی, 8 سال, 2-state solution وہی پرپز تھا, لیکن اس میں کوئی بڑی کامیابی حاصل نہیں ہوئی ہے. سو کیوں نہ بنیادی اپروچ کو تبدیل کیا جائے؟ تو امریکہ اس میں کس حد تک جسٹیفائی کرتا ہے, اور وہ اپنا اثر کو استعمال کرنے میں کیوں ناکام رہا ہے آپ کے خیال میں؟
جی آپ میری سے بات کر رہے ہیں؟
مہر صاحب ابھی آپ سے رابطہ نہیں ہو پا رہا تھا, تو مہر صاحب پہلے آپ اس کو رسپونڈ کریں گے, پھر میں آپ کے پاس آتا ہوں.
جی 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 ٹھیک ہے.
اور یورپ بھی اس میں شامل ہونا چاہتا ہے, جس کو کوارٹیٹ کہتے ہیں, اور جس وقت یورپین اپروچ تھی وہ بھی بڑی ساؤنڈ تھی, لیکن چونکہ اسرائیل ایک ڈومیننٹ پاور ہے اور اسرائیل کے پاس میڈیا اور فائنانشیل پروگریس اور اس کے علاوہ ڈومیسٹک پالیٹکس میں انفلوئنس ہے, تو اسرائیل اپنی بات ذرا زیادہ پروجیکٹ کر سکتا ہے. نتیجہ یہ نکلا ہے کہ تمام تر جو سولوشنز ہمیں سمجھ آتی تھیں کہ فلسطین کی نے جب ریکگنائز کیا اسرائیل کو 1999 میں, اس کے بعد ہمیں لگتا تھا کہ کچھ سولوشن نکلے, مشکل آئے گی, لیکن وہ چھوٹی چھوٹی باتوں پہ اٹک گئے, خاص طور پہ جو سٹی آف جروشلم کی ڈیفینیشن پہ اٹک گئے ہیں, اور جو اسلامک ہمارا قبلہ اول ہے اس کی ایکسس پہ اٹک گئے ہیں. اور دوسرا مہاجر جو ہیں جو ساری دنیا میں پھیلے ہوئے ہیں, امریکہ میں اب تو 5 یا 6 ملین سے زیادہ ہیں فلسطینی, اس پہ وہ اگری نہیں کر رہے.
جی ڈاکٹر حیدر مہدی صاحب, آپ کا بھی بے حد ممنون ہے, آپ نے ہمارے لیے وقت نکالا. پہلے تو جنرلی یہ بتائیے گا کہ امریکہ نے اس قرارداد کو بلاک کیا ہے جو درحقیقت اس واقعے کی تحقیقات کی متقاضی ہے. امریکہ کا سٹینس, یا بعض لوگ یہ سمجھتے ہیں کہ وہ غیر معمولی حد تک فلسطین اسرائیل کے ساتھ کھڑا ہے, اور اس میں کوئی ڈھکا چھپا نہیں ہے. ان کے پریزیڈنٹس نے اپنی کیمپینز میں بات کی ہے کہ اسرائیل کا دفاع امریکہ کا دفاع ہے, لیکن امریکہ کا کردار کیا ہونا چاہیے, کیا ایکسپیکٹ کرتی ہے باقی دنیا اور خاص طور پر مشرق وسطی کے اندر کہ کیسے اس ایشو کو حل کیا جائے, اور خاص طور پر اس طرح کے وائلنسز جو ہیں اس کا راستہ روکا جا سکے.
دیکھیے سب سے پہلی بات تو یہ ہے کہ آپ کا سوال بہت اچھا ہے اور بہت دنوں سے اٹھ رہا ہے, اور زمانہ حال چونکہ ہم اس بات پر اعتبار کر چکے ہیں کہ سیولائزیشن جو ہے ہیومن سیولائزیشن, اس میں خاصا ترقی ہوئی ہے, انسانوں کے کانشیسنس بڑھے ہیں, اس سے ایتھیکل رسپانسبلٹی, پولیٹیکل رسپانسبلٹی, ریلیجیس رسپانسبلٹی, ان سب میں اضافہ ہوا ہے, ہمیں سمجھ آنی شروع ہوئی ہے. لیکن مسئلہ یہ ہے کہ سیاست جس کو امریکہ کی ڈومیننس پالیسی جو ہے کہ وی شوڈ ڈومینیٹ دا ورلڈ پولیٹیکلی, اکنامکلی, ملٹرلی, یہ ایک ان کا ایک خاصہ ہے. وہ جو زمانے کی دور ہے, جو زمانے میں تغیرات آ رہے ہیں, ان کے ساتھ چل نہیں رہے, وہ اسی پرانی ڈھنگ پر چل رہے ہیں جس میں وہ اب تک چلتے رہے ہیں, جس میں یہ ہے کہ امریکہ مسٹ ڈومینیٹ دا ورلڈ. اچھا, اس کے پیچھے بھی ایک بہت ضروری بات ہے جس کا پس منظر سمجھنا بہت ضروری ہے, وہ ہے امریکہ کی کیپٹلسٹک اکانومی, جس کو اگر آپ پوری طرح سمجھنا چاہتے ہیں تو ایک کتاب ہے, اس کو میں اپنے سننے والوں سے درخواست کروں گا وہ سب پڑھیں, جس میں ہے کنفیشنز آف این اکنامک ہٹ مین.
صحیح.
اب مسئلہ یہ ہو گیا ہے کہ جب تک آپ دنیا میں جو تغیرات, جو ترقیاں ہو رہی ہیں ان کے ساتھ نہیں چلیں گے, مسائل حل نہیں ہوں گے. سمپل سی بات ہے, پیلسٹینین کا مسئلہ جو ہے وہ ایک انسانی مسئلہ ہے, ان کو آکوپائڈ کیا گیا ہے, ان کو, ان کی قوم کو تباہ کیا گیا ہے, ان کی کلچر کو تباہ کرنے کی کوشش کی جا رہی ہے, اور اس کا حل یہ ہے کہ مساوات جسٹس پر بیسڈ, فیئرلی بیسڈ ایک حل نکالا جائے. یہ اتنا مشکل نہیں ہے, سمپل سی بات ہے کہ اسرائیل ایک حقیقت ہو گئی ہے, فلسطینین اس کو کسی حد تک تسلیم کر چکے ہیں, ان کے حقوق ان کو دیے جائیں. لیکن یہ بات کرنے کی ہے, اس کو پورا کرنے کے لیے ایک ٹرانسفارمیشن آف تھاٹ کی ضرورت ہے,
اور یہ ٹرانسفارمیشن آف تھاٹ خاص طور پہ عرب دنیا کے اندر کتنے ہیں, کیونکہ ساری کی ساری نظریں امریکہ کے اوپر موجود رہتی ہیں. اس کے لیے خلیج کونسل بھی متحرک رہی ہے, عرب کونسل بھی متحرک رہی ہے. سو یہ جو تھاٹ پروسیس ہے پورا, یہ لائبلٹی یا رسپانسبلٹی عرب دنیا پہ کتنی آتی ہے؟
جی اس پہ عرب دنیا کی بہت رسپانسبلٹی ہے, لیکن وہی بات کہ آپ نے او آئی سی بھی بنا دی, لیکن آپ نے اس کو ایک ایسا کلب بنا دیا جنہوں نے ایک اور اسمال اکنامک پاور کو, جو امریکہ جتنی بڑی ڈومیننٹ پارٹی تھی, اس کو بہت اس کا ہاتھ اس میں رکھ دیا. عربوں کے ہاں یہ مسئلہ ہو گیا ہے کہ وہ اس گلوبل پیٹرن کا اور اس گلوبل آبجیکٹو کا حصہ بن چکے ہیں, جس کا مقصد یہ ہے کہ جتنے مسائل ہیں دنیا میں وہ پاورفل نیشنز کی مرضی کے مطابق کیے جائیں. دیکھیے یہ بات میں چھوٹی سی کر رہا ہوں, لیکن یہ بہت گہرائی کی بات ہے. آپ دنیا میں جو کچھ ہو رہا ہے, جو کانشیسنیس بڑھ رہی ہے انسانوں کی, جو انٹلیکٹ بڑھ رہا ہے, جو سائنس نے ترقی کی ہے, جو ٹیکنالوجی نے ترقی کی ہے, اس کے ساتھ انسانوں کی معاشرتی اور انٹلیکچوئل ترقی کو روکا ہوا ہے ایک گروپ آف پالیٹیشنز نے, جو گلوبل پالیٹیشنز ہیں, جن کے مقاصد صرف ڈومیننس اور اکنامک انٹرسٹ ہیں.
صحیح.
تو یہ جب تک وہ نہیں بدلیں گے, یہ نہیں بدلے گا. میں آپ کو بڑی خوب, یہ بہت آئی ایم سوری ٹو ٹیل یو دس, آئی سی نو چینج کمنگ سون.
اس لیے
جو پاور جو ہیں
वो आर गोइंग बैकवर्ड्स, इंसान जो है वो गोइंग है फॉरवर्ड. इसमें एक और नया कॉन्फ्लिक्ट होगा जो इंटरनेशनल लेवल का होगा.
मुश्ताक अहमद मीर साहब, डॉक्टर साहब ने बड़ी फिलोसॉफिकल, एकेडमिक बट अंडरस्टैंडेबल पॉइंट्स उठाए हैं. कोई आपको जल्दी नज़र नहीं आती इसके हल में, ये मामला इसी तरह से चलेगा और जिस वो ग्लोबल कॉन्शियस की बात कर रही हैं उसके ऊपर ये चीज़ें भारी नहीं हैं?
डॉक्टर साहब की बातें बिल्कुल वैलिड हैं, लेकिन ये जो दुनिया का निज़ाम है ये नेशन स्टेट है, और नेशन स्टेट 1945 में यूनाइटेड नेशन चार्टर के मुताबिक कार्व आउट किया गया है, जहाँ पे बॉर्डर्स आर्टिफिशियल थे, जहाँ पे हदूद जो थी वो भी कोई बहुत ज़्यादा साइंटिफिक नहीं थी, लेकिन सारी दुनिया ने उन्हें माना. तो 200 के करीब मुल्क जो हैं वो वजूद में आए, और उन 200 मुल्कों में बहुत कम जगह ऐसी हैं जहाँ पे कॉन्फ्लिक्ट है. कश्मीर एक है और फलस्तीन दूसरा है. किसी ज़माने में वियतनाम में भी झगड़ा था, कंबोडिया में भी झगड़ा था, अब ईस्टर्न यूरोप और वेस्टर्न यूरोप में बाउंड्री का प्रॉब्लम तो नहीं था, लेकिन आइडियोलॉजिकल डिफरेंस ज़रूर थे. तो मैं ये करना चाह रहा हूँ कि ये नेशन स्टेट के सिस्टम में आपको ढूंढना पड़ेगा हल. ह्यूमैनिटेरियन वैल्यू सिस्टम में आपको इसका हल नहीं मिलेगा, इसलिए कि ह्यूमैनिटेरियन वैल्यू सिस्टम बहुत मुश्किल है, बहुत डिफिकल्ट है, और हर शख्स और हर कुंबा और हर ट्राइब अपने अपने मिजाज के मुताबिक चीज़ें बनाना चाहता है. तो ये फलस्तीन का जहाँ तक ताल्लुक है, ये चूंकि सेकेंड वर्ल्ड वार से भी पहले का है, 1917 से ये शुरू है, इसको हल होना ज़रूरी है, कश्मीर का हल होना ज़रूरी है. दुनिया में दो बड़े इश्यूज हैं जो टेरिटोरियल इश्यूज हैं, बाकी जो हैं वो फिलोसॉफिकल इश्यूज हैं. टेरिटोरियल इश्यूज जो हैं वो बग़ैर जंगो जदल के हल नहीं होते, इसलिए मैं बहुत नाउमीद वार हूँ. मुझे बहुत डर लगता है कि ये फर्दर ब्लो अप होगा विद द पैसेज ऑफ द टाइम.
बहुत शुक्रिया जनाब मुश्ताक अहमद मीर साहब, हमारे एम्बेसडर आप हमारे साथ थे. डॉक्टर हैदर मेहदी साहब, आपने हमारे लिए वक्त निकाला, आपके भी हम ममनून हैं. सामिन, एक ब्रेक के बाद वापस आते हैं, बात करते हैं पाकिस्तान के अंदर इंटरनेशनल क्रिकेट, कराची के अंदर 9 बरस के बाद, एक ब्रेक के बाद.
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu.
वॉइस ऑफ अमेरिका वाशिंगटन और प्रोग्राम जहारंग के साथ मैं हूं असद हसन. प्रोड्यूसर है हमारे साथ असफर इमाम, और बात हम करेंगे प्रोग्राम के आखिरी हिस्से में पाकिस्तान के अंदर, ख़ासतौर पे कराची में 9 बरस के बाद, 9 सालों के बाद इंटरनेशनल क्रिकेट की वापसी हुई है. इस वक्त कराची के नेशनल स्टेडियम के अंदर पाकिस्तान और वेस्ट इंडीज़ की क्रिकेट टीमों के दरमियान T20 मैच खेला जा रहा है. 3 मैचों की सीरीज़ है और ये पहला मैच है. पाकिस्तान ने 83 रन स्कोर किए हैं, उसके 2 खिलाड़ी आउट हुए हैं. तलत, जिन्हें आज टेस्ट पाकिस्तान की ग्रीन कैप मिली, वो 16 रन बनाकर क्रीज में मौजूद हैं, और कप्तान सरफराज ने 6 रन बनाए हैं. इससे पहले अच्छी बैटिंग का मुजाहरा किया पाकिस्तान के ओपनिंग बल्लेबाज फ़खर जमा ने, और उनके साथ साथ मौजूद थे बाबर आजम. सो 2 विकेटें गिर चुकी हैं. पाकिस्तान का स्कोर 87/2, और पाकिस्तान के लिए, क्रॉसाइट्स के लिए ये बहुत बड़ा दिन है. 9 बरसों के बाद यहाँ से क्रिकेट का बहाल आगाज़ हुआ है. एक और जो प्लेयर पाकिस्तान की नेशनल टीम के अंदर जगह बनाने में कामयाब हुए, हुसैन तलत इस वक्त हैं, और आसिफ अली, ये दोनों T20 से जो पाकिस्तान का PSL सीज़न है, दोनों में पिछले सीज़न में भी वो शाइन हुए, और इस सीज़न में भी उन्होंने अच्छी कारकर्दगी का मुजाहरा किया. यही वजह है कि वो उस वक्त टीम का हिस्सा हैं, बहुत ज़्यादा उनके साथ तवक्कुआत हैं. डॉक्टर काशिफ अंसारी ने हमें ज्वाइन किया, US बेस्ड क्रिकेट एनालिस्ट हैं और PSL देखने के लिए दुबई और पाकिस्तान में मौजूद भी थे. मोहसिन हसन खान हमें ज्वाइन कर रहे हैं, अभी रब्ता नहीं हो रहा, फॉर्मर टेस्ट क्रिकेटर, फॉर्मर चीफ सेलेक्टर, वो हमें ज्वाइन करें. डॉक्टर काशिफ साहब, आप बताइएगा, 9 बरस बाद आपका शहर है कराची, वहाँ पर बैन अवी क्रिकेट की वापसी क्या मानी रखती है? आज का दिन कितना अहम है क्राचाइट्स के लिए भी, पाकिस्तान के शायकीन क्रिकेट के लिए भी? जी डॉक्टर काशिफ,
माहौल बना हुआ है और जिस तरह से माशाल्लाह इंटरनेशनल क्रिकेट पाकिस्तान में आई है उसका अल्लाह का जितना शुक्र अदा किया जाए कम है। पिछले 9 बरसों से जो कौम क्रिकेट के कहद का शिकार थी माशाल्लाह माशाल्लाह पिछले एक हफ्ते से रौनकें बहाल हुई, क्रिकेट स्टेडियम में लोगों का आना जाना हुआ और एक नई जिंदगी एक नई रूह फूंक दी गई है, इसका जितना शुक्र अल्लाह का अदा किया जाए कम है
जी। और मोहसिन हसन खान साहब से भी हमारा रابطہ हुआ है। मोहसिन साहब बेहद शुक्रिया आपका, डॉक्टर काशिफ हमारे साथ हैं। सबसे पहले कराची के अंदर 9 बरस बाद क्रिकेट पाकिस्तान के शायकीन के लिए कराची के लोगों के लिए कितना अहम है आज का दिन और क्या ये सिलसिला जारी रहेगा, तवक्कुआत क्या हैं इंटरनेशनल क्रिकेट के बारे में पाकिस्तान के लिए?
देखिए सबसे पहले तो आपको डॉक्टर काशिफ को सारे आपके सुनने वालों को मेरी तरफ से अस्सलाम वालेकुम।
वालेकुम सलाम।
अब कहाँ तक ये सिलसिला जारी रहेगा ये तो बोर्ड आपको सही क्रिकेट बोर्ड जवाब दे सकेगा। मैं तो एक चीज में बिलीव करता हूँ कि देखिए अभी इससे पहले कीनिया को बुलाया तो कहा कि हमने इंटरनेशनल क्रिकेट बहाल कर दी है, फिर उसके बाद जिम्बाब्वे फिर कहा इंटरनेशनल क्रिकेट बहाल हो गई कुछ नहीं हुआ, फिर श्रीलंका फिर वर्ल्ड 11 आई का इंटरनेशनल क्रिकेट बहाल हो गई है कुछ नहीं हुआ, उसके काफी अरसे के बाद अब ये वेस्ट इंडीज की टीम आई है। और ये भी एक चीज मैं जरूर ये कहूंगा असद के ठीक है वेस्ट इंडीज की टीम है अपने मुल्क की टीम है लेकिन उनकी ये जो समझिए उनकी वैसी टीम कमजोर काफी कम है, मतलब वो इतनी अपनी फुल स्ट्रेंथ पे नहीं है और ना टॉप रैंकिंग में वो है। T20 वो नो डाउट जीते हुए लेकिन उन्होंने भी अपने मेन प्लेयर्स इसमें भेजे नहीं है। मैं एक चीज में बिलीव करता हूँ कि वो कहते हैं ना व्हेन यू हिट द आयरन व्हेन इट्स हॉट कि आप अगर इंटरनेशनल टीम को बुला रहे हैं तो आप एक चीज पक्का करें चाहे वो वेस्ट इंडीज हो भला इतनी स्ट्रांग दुनिया में टीम वो नहीं है लेकिन उनकी भी पूरी टीम हो या ऑस्ट्रेलिया हो या इंग्लैंड हो या आप किसी को बुला के अगर सिर्फ एक फॉर्मेलिटी से कोई प्लेयर बाहर के आ जाते हैं तो वो नहीं बात।
तो मोहसिन साहब अगर आप बोर्ड में हो तो आप क्या करेंगे क्योंकि सिचुएशन मुख्तलिफ है, बजहर यही लगता है कि बिट्स एंड पीसेस में ही मुकम्मल रिकवरी होगी।
देखिए बिट्स एंड पीसेस की बात नहीं है, मैं आपको क्लियर एक बात बता दूं, हमारी फौज ने हमारे रेंजर्स ने हमारी सिक्योरिटी फोर्सेज ने अभी तक जितनी सिक्योरिटी दी है पास करी इससे भी पहले जब मैं क्रिकेट बोर्ड में भी था और अब भी यकीन कीजिए अल्हम्दुलिल्लाह अल्लाह को ना मंजूर हो तो कोई बात गड़बड़ हो सकती है अदरवाइज इतनी जबरदस्त वो इंतजाम करते हैं कि जिससे कुछ वो नहीं होता। अब बात ये कहने की यह है कि व्हेन यू आर स्पेंडिंग सो मच व्हेन यू आर पुटिंग सो मच एफर्ट इतनी आप मेहनत कर रहे हैं इतना करोड़ों रुपए आप खर्च कर रहे हैं तो आप वहां खर्च करें जिसका रिटर्न आपको अच्छा मिले। अब क्या होगा लोग यही बातें कर रहे हैं कि मुझे बहुत से लोगों ने जैसे बात की कि तो बड़ी कमजोर सी टीम भेज दी उन्होंने
डिफेंडिंग चैंपियन ने लेकिन प्लेयर्स ने। काशिफ साहब आप फरमाइएगा आपके ख्याल में क्या करना चाहिए एक फुल स्ट्रेंथ साइड्स को बुलाने के लिए और दूसरा ये कि ये संगीनों के साए में जो क्रिकेट है ये हेल्पफुल है या रास्ता यही है बहाल करने का?
देखिए सवाल ये है खास साहब ने बिल्कुल सही फरमाया कि आखिर आपका मकसद क्या है, क्या बोर्ड का मकसद सिर्फ एक क्रिकेट टीमों को दुनिया की मुख्तलिफ क्रिकेट टीमों को बुला के क्रिकेट को फरोग देना है या सही मानों में क्रिकेट को फरोग देना है, इसके ऊपर बहुत लंबी बहस हो सकती है। असद साहब बात ये नहीं है कि बी टीम सी टीम, जाहिर बात है कि जब आप करोड़ों रुपया टेबल पर रखेंगे तो कोई भी लड़का जिसको क्लब क्रिकेट की भी उम्मीद ना हो खेलने की वो उठ के जनाब वेस्ट इंडीज की टी शर्ट पहन के आ गया और खेलना शुरू हो गया और आप समझ रहे हैं कि बहुत बड़ा हमने एक अचीवमेंट किया है। सवाल ये है कि आपका विजन क्या है, बोर्ड क्या चाहता है, क्या क्रिकेट को फरोग देना चाहता है, क्या मजीद मियादाद और मोहसिन हसन खान जैसे लोगों को प्रोड्यूस करना चाहता है या हल्ला गुल्ला करके सिर्फ दुनिया को दिखाना चाहता है कि हमारे यहाँ क्रिकेट हो रही है। मुझे बुनियादी इख्तलाफ इस चीज से ये है कि जितना रुपया जितना पैसा जितनी एफर्ट्स लगाई जा रही है बी और सी टीमों को बुला के खिलाने पर अगर उसकी 10% डोमेस्टिक क्रिकेट के ऊपर और क्रिकेट के फरोग पे लगाई जाए तो इस मुल्क की क्रिकेट की तारीख दोबारा लिखी जा सकती है। मुझे इससे बहुत बड़ा इख्तलाफ है और मैं समझता हूँ कि नंबरों के गेम में अगर आए कारोबारी आदमी हूँ तो शदीद नुकसान की जद में है हमारा मुल्क
और मोहसिन साहब आप कुछ कहना चाह रहे हैं
बर्दाश्त नहीं कर पाएगा
जी। मोहसिन साहब आप कुछ कहना जी
जी मैं देखिए डॉक्टर काशिफ ने अभी जो बात की है उसमें कितनी लॉजिक है, आपके एफर्ट भी है पैसा भी करोड़ों में खर्च हो रहा है हर तरह से है। अब मैं आपको बताऊं इसकी मेन वजह, डॉक्टर काशिफ भी सुन रहे हैं, मैं डॉक्टर काशिफ को मिला नहीं हूं लेकिन माशाल्लाह बहुत 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 इनकी तारीफ सुनी है और क्रिकेट को समझते बहुत हैं, असद आप तो जानते हैं बहुत है। लेकिन देखिए ये मेन वजह है नहीं आने की और डॉक्टर काशिफ आप भी सुन रहे होंगे वो है क्रिकेट बोर्ड की क्रेडिबिलिटी। देखिए लोगों को पता है हमारी यहाँ जब भी कहीं किसी भी ओहदे में, चाहे वो क्रिकेट बोर्ड हो चाहे वो कोई दूसरा कोई अहम इदारा हो, जब उसके मेन लोग जब अपॉइंट होते हैं तो हमसे पहले, अवाम से पहले, यहाँ की जो अवाम है पाकिस्तान, उससे पहले बाहर के मेन कंट्रीज में उनका प्रोफाइल पहुंच जाता है।
सही।
आप यकीन कीजिए कि मैं आपको बड़ा बोल नहीं बोल रहा कि अगर अच्छी क्रेडिबल क्रिकेट बोर्ड होता तो ये क्रिकेट जो थी ना, और इससे बहुत बेहतर प्लेयर्स और अच्छे प्लेयर्स और
वो बुलाए जा सकते। अब जरा सर इस
डेढ़ साल पहले आना शुरू हो जाती, मैं आपको बता रहा हूँ इसलिए कि वो देखते हैं कि क्रिकेट बोर्ड में क्रेडिबिलिटी है, इनमें टेंटेड लोग नहीं है, और दूसरी बात ये कि हमें कोई ऐसी प्रॉब्लम नहीं होगी। अभी भी आप यकीन कीजिए जब कोई बाहर की टीम होती है ना, तो सबसे पहले वो फौज को पूछती है कि जी हम आ सकते हैं अपने, हम पूरी टीम तो नहीं भेज रहे, हम थोड़ा मोड़ा कुछ भेज सकते हैं, फौज उसमें भी बेचारी।
लेकिन सर देखिए ना, चैलेंजेस तो है ना, PSL के करा लाहौर के अंदर सेमीफाइनल से पहले लाहौर के अंदर एक ब्लास्ट हो जाता है इंटरनेशनल प्लेयर्स को, वहाँ पे फियर्स होंगे। काशिफ साहब आपने जरा PSL फॉलो भी किया है, आज की टीम के बारे में कहिएगा, दो नए फेसेस तलत और आसिफ वो टीम का हिस्सा बने हैं, कितना खुशगवार ये तजुर्बा है, दोनों लड़कों के पोटेंशियल के बारे में क्या कहते हैं?
बहुत बहुत अहम सवाल है ये कि लड़कों PSL से हमने हासिल क्या किया, सवाल ये है आपका। और तो ये दो लड़के जो नए आए हैं, यकीनन पाकिस्तान का फ्यूचर इनको देख के मजीद हिम्मत बढ़ती है, मजीद हौसला बढ़ता है, लेकिन फिर वही बात है कि इस तरह के सैकड़ों प्लेयर साइड लाइन पे बैठे हुए डोमेस्टिक क्रिकेट और क्रिकेट का ढांचा ना होने की वजह से। जो खान साहब ने बात की है, उस पर दोबारा गौर कीजिए कि हमारे बोर्ड का विजन क्या है, हमारा मकसद क्या है, कौन लोग बैठे हैं, क्या हमारा मकसद सिर्फ पाकिस्तान में क्रिकेट के 4-6 पुराने लड़कों को ला करके खिलाना मकसद है, या फिर सही मानों में क्रिकेट के फर्क को और उसकी जड़ों को मुस्तहकम करना मकसद है। ये है पॉइंट। दो लड़के जो नए आए हैं यकीनन बेहतरीन उनके लिए अपॉर्चुनिटी है, लेकिन इस तरह के बहुत से लड़के आते रहे पिछले 3-4 वर्षों के अंदर और फिर वो स्क्रीन से गायब होते चले गए, क्योंकि उनका इंफ्रास्ट्रक्चर नहीं है, उनकी ग्रूमिंग नहीं है, उनकी पूरी ट्रेनिंग नहीं है और फिटनेस नहीं है। मेरे भाई तो लड़के पाकिस्तान की क्रिकेट टीम में खेल रहे हैं, जिस तरह की फिटनेस लेवल पे वो खेल रहे हैं वो इंटरनेशनल मेयारों पे कहीं से पूरी नहीं उतरती है। आप देखिए कि जरा जरा सी चीज के ऊपर वो अपनी हड्डियां तोड़वा के बैठ जाते हैं, अपने जोड़ों में दर्द करवा लेते हैं और फिर इंपॉर्टेंट मैचेस मिस कर देते हैं। इमाद नसीम की मिसाल आपके सामने, पूरी न्यूजीलैंड की सीरीज में वो बैठ गया,
exactly.
पूरी वेस्ट इंडीज की सीरीज में बैठा और पता नहीं कब तक कि वो अनफिट रहेगा।
मोहसिन खान साहब, मुझे मालूम है आपने PSL ज्यादा फॉलो नहीं किया, आपका एक नजरियाती इख्तलाफ है कि पूरा इवेंट पाकिस्तान के अंदर होना चाहिए, लेकिन जनरली जब नया लड़का जिसको पाकिस्तान की ग्रीन कैप दी जाती है उसके लिए कितना बड़ा दिन होता है, और अभी तो बारह लेकिन इंटरनेशनल मैच है, हो सकता है आप ये मैच देख रहे हूँ, उसमें तलत ने अच्छा परफॉर्म किया, 28 रन बनाए 23 गेंदों पर और बड़ा सेंसिबल बैटिंग कर रहा है, सो ये नया टैलेंट जो इंजेक्ट होना है टीम के अंदर, ये कितना खुशगवार हो सकता है आगे चल के, ये कितना प्रोडक्टिव हो सकता है?
असद, एक बात तो मैं बहुत ही फख्र से कह सकता हूँ कि पाकिस्तान में अल्हम्दुलिल्लाह टैलेंट की कमी नहीं है, लेकिन यहाँ पे प्रॉब्लम क्या होती है कि पर्सनल लाइक्स एंड डिसलाइक्स बहुत प्रॉब्लम क्रिएट करती है, जिसकी वजह से अच्छा टैलेंट मारा जाता है। अब ये दो नए लड़के जो आज खेल रहे हैं, मैं कहता हूँ सबसे बड़ा इनको आज सामने टीम तगड़ी नहीं है, मजबूत नहीं है, यही कोई मजबूत टीम होती तो और भी क्रेडिट की बात होती, ये अल्लाह करे इसमें भी बहुत अच्छा दोनों परफॉर्म करे, लेकिन सबसे बड़ा मैं कहता हूँ इनके लिए एक गोल्डन अपॉर्चुनिटी इनको क्या मिली है कि ये अपनी सरजमीन के ऊपर अपना डेब्यू कर रहे हैं। यू नो, ये एक वे एक देश से बड़ा खुशी की बात होती है।
जी हाँ, पिछले 10-12 वर्षों में नहीं है तो ये बड़ी बात है, नो डाउट।
तो ये आई थिंक एक सेटिस्फेक्शन उन बच्चों को दोनों को जरूर मिली होगी कि हम अपने मुल्क में खेल रहे हैं, अल्लाह करे दोनों स्कोर भी करें, जैसी भी टीम है सामने स्कोर करें, अच्छा परफॉर्म करें। लेकिन इफ यू रियली आस्क मी असद, मैच पाकिस्तान इस वक्त कोई लल्लू पंजू कंट्री की क्रिकेट नहीं है, पाकिस्तान दुनिया की टॉप की 3-4 कंट्रीज में आता है, हर वक्त सारे वक्त रहता है, तो हमें अपने स्टेप्स भी उस हिसाब से लेने चाहिए। अब आप वो कहते हैं ना, जैसे कभी यहाँ बाद में सुनता हूँ, अरे चलो कुछ तो हो गया, अरे भाई कुछ क्यों हो गया, आप करोड़ों रुपए खर्च वही कर रहे हैं, आप मेहनत उतनी कर रहे हैं, तो बुलाओ किसी तगड़े लोगों को कि जिससे इंप्रेशन।
मोहसिन साहब, आप अक्सर टीम में कॉम्बिनेशन की बात करते हैं, मैंने जितना फॉलो किया है, मैं सिर्फ ये बता दूं, मैं तो अक्सर ये कहता हूं कि जो कॉम्बिनेशन है उसके अंदर ODIU या T20 दो जेन्युइन फास्ट बॉलर, एक मीडियम पेसर, बैटिंग ऑलराउंडर, दो स्पिनर्स के साथ जाएं, सो आज कॉम्बिनेशन ये लगता है पाकिस्तान की टीम का ये मेंटेन रखा गया है। काशिफ साहब क्या कहेंगे आप आज की कॉम्बिनेशन?
बिल्कुल सही, यही कॉम्बिनेशन रखा गया है और मेरा ख्याल है कि ये विनिंग कॉम्बिनेशन है, और एक कॉम्बिनेशन को कुछ मैचों के लिए ट्राई किया जाए, हर मैच में नया कॉम्बिनेशन ट्राई करने से लड़कों के कॉन्फिडेंस लेवल को बढ़ाने की कोई उम्मीद नजर नहीं आती।
लेकिन ये जो चार फास्ट बॉलर, ये चार पेसर्स के साथ जाना है, वो पिछले काफी अरसे स्ट्रगल कर रही है पाकिस्तानी साइड इस रेफरेंस में।
جی جی بالکل کر رہی ہے, لیکن میرا خیال ہے کہ ان دو لڑکوں کی شمولیت سے اور اس کے بعد مزید جو پائپ لائن میں دو تین لڑکے موجود ہیں ان شاء اللہ تعالیٰ ان کی شمولیت سے یہ مسئلہ بھی ان شاء اللہ.
بہت شکریہ آپ نے دونوں مہمانوں کا, پروگرام کا وقت بالکل ختم ہوا چاہتا ہے. ٹین سیکنڈ سر جی.
ہاں 10 سیکنڈ کہ دیکھیے یہ 2020 کا ورژن بہت ڈینجرس ورژن ہوتا ہے, سب سے چھوٹا ورژن ہوتا ہے, بہت سی خامی آپ کی چھپ جاتی ہے. تو یہ میچ بھی اس ٹیم کے خلاف بھی پاکستان کو اچھا کھیلنا.
بہت شکریہ آپ کا محسن خان صاحب, ڈاکٹر کاشف انصاری صاحب آپ کے ممنون ہے. پروگرام ختم کریں گے, اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.